इलाज उसके लिए किया। उसके बाद से आरती में अगर डॉक्टर ने भी आरती रहने को लगाया कि सारी मजलस का तरीका चल रहा है, जब जिक्र हो रहा था कि हमने दीन को सिर्फ इबादत तक महदूद कर दिया कि नमाज पढ़ ली, रोज़ा रख लिया, हम कर लिया और हम समझते हैं कि हमने दीन का हक अदा कर दिया। अल्लाह पाक ने और भी अहकाम हमें अता फरमाए हैं जिनका ताल्लुक मामलात के साथ है, अखलाक के साथ है, माशरत के साथ है, इबादात के साथ भी है और अकायद के साथ भी है, उसी के ताल्लुक फरमा रहे हैं। तो ये मैं कह रहा था, आप लोग से कुछ फहमी मुतला न रहिए कि दीनदार क्योंकि हम नमाज पढ़ लेते हैं, रोज़े रख लेते हैं, ज़कात दे लेते हैं, हज कर लेते हैं। अरे ये तो दीन का एक शोबा है यानी इबादत। ये शोबा सिर्फ अल्लाह पाक से ताल्लुक रखता है। वो रहीम व करीम है कि तुम्हारी नाफिस इबादत को कबूल करें, तुम्हारे नाफिस सदका को कबूल कर लें, तुम्हारे नाफिस हालात को कबूल कर लें। ये तो उनका बरह रास वास्ता है, लेकिन यहाँ अल्लाह पाक ने अपने बंदों का हक वाजिब किया है तो अपने बंदों का दिलवा कर दें भाई। अल्लाह के लिए ज़रा होशियार हो जाओ। दरहकीकत यही बातें आम तो पराज वक़्त हैं, इसलिए घर घर फसाद है। लड़के नाफरमानी कर रहे हैं, अपने वालदैन की औरतें नाफरमानी कर रही हैं, अपने शौहरों की औरतें नाफरमानी कर रही हैं, शौहर अपनी बीवी से नाइंसाफी कर रहे हैं और बहन भाइयों में इस किस्म नाइंसाफियाँ हैं कि जैसा वो नाफरत करेंगे हम भी सर वैसे मामला करेंगे। ना पड़ोसी का हक अदा करते हैं, ना सिला रहमी का हक अदा करते हैं और समझते हैं कि हम बिल्कुल हक में जानब हैं, हम जो कुछ कर रहे हैं सही हैं, वही लोग बुरे हैं। लिहाजा जब तुम ये समझ लोगे तो अल्लाह ताला के मुआवजे में आ जाओगे। हसद किसी से करोगे कि ना किसी से करोगे, उन्हीं ताल्लुक़ात वालों से, उन्हीं अजीज़ो अकारों से और इन्हीं अहबाब दोस्त से, और किससे मामला करोगे कि ना हसद किससे होता है, आलमी ताल्लुक़ात कीमत होता है। किसी शख्स ने हमको बड़ी अजियतें दी, हमें बड़ा परेशान किया, हमारा इतना रुपया खा गए और फलां बात में उन्होंने हमें धोखा दिया। अब आपके दिल में इंतकाम लेने की कुदरत नहीं है, लेकिन दिल में आपके कीना है। अब कीना क्या होता है? कीना ये होता है कि फलां शख्स ने हमको बड़ा जुल्म किया है, हमें बड़ी अजियतें दी हैं। चुनाचे जब ऐसा मौका आता है कि जलील हो रहा हो, उसे इस हाल को देखकर खुश होते हैं। ये है कीना। खुद तो ताकत नहीं है, कुदरत नहीं है बदला देने की, लेकिन उसको तकलीफ को देकर हमारे मुझे खुशी हो रही है। कभी बीमार हो गया या पकड़ा गया तो हम खुश होते हैं, अच्छा जो पकड़ा गया। ये है आपके दिल का कीना कि आप उससे मुसीबत की हालत में देख खुश हो गए। आप लोग समझ लीजिए ये मामूली बात नहीं है, बड़ी नाजुक बात है। आप इस पर खुश होते हैं, अच्छा पकड़ा गया, अच्छा जद में आ गया, ये आपके लिए कीना के जज्बात है क्योंकि आपके दिल में उसकी तो कीना था, इसलिए आप उसे परेशानी और मुसीबत में देख खुश हो गए। और ये कीना कबीरा गुनाह है। यहाँ तक कि कीना और बुग़्ज़ रखना इतना सख्त और बुरा गुनाह है कि शबे बरात और शबे कदर में सबकी नमाजें और दुआएं कबूल होंगी, लेकिन इनकी नमाजें दुआएं कबूल नहीं होंगी। कितना खतरनाक मामला है। यानी शबे कदर जो अभी आने वाली है इंशाअल्लाह अगले अशरे में अल्लाह हमें पहुँचा दे, शबे मगफरत है, अल्लाह की रहमत धुआंदार बारिश की तरह बरसेगी, मगफरत आमा का ऐलान होगा, लेकिन कीने वाले की मगफरत इतनी शिद्दत है। और इस गुनाह को हमने समझ रखा ये फितरी बात है, रोज़मर्रा के ताल्लुका तो ऐसा होता ही रहता है, लेकिन देखना ये पड़ेगा कि इस मामले शरीयत के मुताबिक क्या होता है। अल्लाह ताला फरमाते हैं कीना रखना, बुग़्ज़ रखना, हसद रखना इतना सख्त कबीरा गुनाह है कि दुआएं भी कबूल नहीं होती। आप खुद ही सोचिए कि दुआएं कबूल नहीं होती तो फिर क्या होगा। मैं अर्ज़ कर रहा था कि भाई दीन की बात हासिल करते हो, दीन को तो समझ लो कि दीन क्या चीज़ है।
خوش فہمی میں نہ رہیے کہ نمازیں پڑھ لی روزے رکھ لیے. اللہ پاک فرماتے ہیں کہ ہماری عظمت کا حق, ہمارے احکامات کی تعمیل اور عالم خلق کے ساتھ معاملہ کرنے میں ہے. یعنی یہاں عبادات کا اہتمام کریں, اس کے ساتھ اللہ نے معاملات اور معاشرت اور اخلاق کے بھی احکام دیے ہیں, عالم تعلقات کے بھی احکام دیے ہیں. تو جہاں روزے میں, نماز میں اور ذکر میں اور تلاوت میں لگیں, اس کے ساتھ آپس کے معاملات بھی صحیح کریں. اور ایمان کی آزمائش اسی میں ہے کہ نفس و شیطان کا سارا اکھاڑا بھی عالم تعلقات ہے. مثلا آج کل عام طور بلا تکلف غیبت, جھوٹ, فریب, اذیٰ رسانی, بدگمانی اور وعدہ خلافی کا ارتکاب کیا جاتا ہے اور انہیں گناہ بھی نہیں سمجھا جاتا. جب تک انہیں چھوڑو گے نہیں اور توبہ نہیں کرو گے تو نجات نہیں اور ہمیشہ مبتلا آزار ہوگے. رمضان شریف میں کچھ ایسے واقعہ پیش آیا. ایک صاحب مجھ سے کہنے لگے کہ ہمارے فلاں فلاں بھائی ہیں, انہیں بڑے بہت تکلیفیں دی ہیں, ہمارا بہت مالی نقصان کیا ہے اور ساتھ ہی ان کو ذلیل بھی کرتے ہیں. ہمارے دل میں ان کی طرف سے بڑا غصہ ہے, ہمارے دل میں ان کی طرف سے بڑا بغض ہے اور ہمیں ان سے بہت ہی شکایت ہے. کہ ایک نہ, ہم نے کہا کہ بالکل نہیں کھیلنا ہے, کیونکہ چار پر کون کی بھائی کرو گے, وہ ایسے ہیں ایسے ہیں, ان کی غیبت کرو گے اور ساتھ ہی اس کے خود منتظر رہو گے کبھی موقع ملے تو ان سے انتقام لے لوں, بس اسی کا نام پینا ہے. رمضان شریف کا مہینہ بھی ہے, اس ماہ مبارک میں اگر کسی سے کینا ہو تو اس سے معافی مانگ لینا چاہیے. کہنے لگے تو ایسی حالت میں کیا کیا جائے؟ میں نے کہا کہ دیکھو شریعت بڑی گنجائش رکھی ہے, ذرا ہمت سے کام لو اور ان کے پاس چلے جاؤ اور ان سے کہو کہ رمضان شریف کا مہینہ ہے, اس میں بڑی عبادتیں قبول ہوتی ہیں, لیکن آپس میں اگر دو مسلمانوں میں یا عزتوں میں کچھ رنجش ہے, کوئی تابش ہے تو صاف کر لینا چاہیے. میں آپ کے پاس اس لیے آیا ہوں کہ آپ میری طرف دل کو صاف کر لیجیے اور میں بھی آپ کی طرف دل کو صاف کرتا ہوں اور ہم دو ایک دوسرے کو اللہ کی ذات ہی معاف کر دیتے ہیں. کہنے لگے یہ تو مجھ سے نہیں, یہ تو میرے بس کی بات نہیں اور میں ان کے سامنے نیچی نظر نہیں کر سکتا. ہم نے کہا یہ تو متحدہ ہے, جنت یوں تھوڑی مل جائے گی, اللہ پاک یوں تھوڑی راضی ہو جائیں گے. میں نے کہا کچھ تو اظہار کرنا پڑے گا, آپ کے صرف اتنا کہنے سے یہ میرے بس کی بات نہیں, اللہ راضی نہیں ہوں گے. میں نے کہا اس کو سزا میرے کو برداشت کر دو گے؟ ذرا دونوں کا مقابلہ کر کے دیکھو کون سی چیز برداشت کے قابل ہے اور کون سی چیز برداشت کے قابل نہیں ہے. میں نے کہا یاد رکھو سزا برداشت کے قابل نہیں ہوگی, یہاں کی شرمندگی تو برداشت ہو جائے گی لیکن وہاں کی سزا برداشت نہ ہو سکے گی. اللہ پاک کا قانون کبھی نہیں بدلا کرتا, حسد و کینہ رکھنے والوں کے لیے جو اللہ پاک سزا رکھے تو مل کر رہے گی جب تک اس کی تلافی نہیں کرو گے. پھر میں نے ان ترکیب بتائی, اگر سامنے بات نہیں کر سکتے اپنے ان عزیز کو خط لکھو کہ رمضان شریف کا مہینہ ہے, اس میں حسد رکھنا, کینہ رکھنا, بغض رکھنا کبیرہ گناہ سمجھا جاتا ہے اور ممکن ہے کہ آپ کے دل میں ہماری طرف کینہ ہو یا ہمارے دل میں آپ کو کینہ ہو, کیونکہ واقعات ایسے ہو چکے ہیں, تعلقات ایسے خراب ہو چکے ہیں اور ایسی ناگواریاں پیش آ چکی ہیں. بھائی اللہ کے لیے اور اللہ کی رضا کے لیے آپ ہمیں معاف فرما دیجیے اور ہم نے بھی آپ کو معاف کیا. اب اس پہ بہت پہلو نکلتے ہیں, آپ نے تحریر لکھ دیا کہ ہم نے معاف کیا, اب وہ معاف کرے یا نہ کرے آپ بڑی ذمہ ہوئے, لیکن ایک شرط کے ساتھ, وہ یہ کہ آپ نے مردانہ بار معاف کیا ہے تو اللہ کی ذات بھی معاف کیا ہے, اللہ کی رجوع کیا ہے تو آپ کے لیے اب جائز نہیں ہوگا, ان کے لیے آپ غیبت کریں, اظہار ثانی کریں یا ان کی بدگوئی کریں یا ان سے انتقام لیں یا ان کے لیے بد دعا کریں. اب آپ کو حق حاصل رہا, معاف کیا ہے تو اللہ کو راضی کرنے کے لیے بالکل معاف کر دو. آپ نے اللہ کو راضی کرنے کے لیے اپنے مخالف کو معاف کر دیا تو آپ پر فرض و واجب ہو گیا کہ لوگوں کی ہم اس کی غیبت نہ کریں, بدخواہی نہ کریں. اس زمانے میں پڑوسی کا حق ادا کرنا, عزیز و اقارب کا حق ادا کرنا اور مقروحات سے بچنا بڑا عزم اور ہمت کا کام ہے, کیونکہ چاروں طرف حالات بہت بگڑا ہوا ہے, ہر طرف دینی ہے, خواہشیں منکرات ہیں, ان سے منف ہوتے جا رہے ہیں. توبہ کا خیال بھی مشکل ہوتا ہے، لیکن بھائی توبہ کرنا مردانہ وار چاہیے، چاہے کچھ بھی ہو اگر ہمت کر لو کچھ بھی مشکل نہیں ہے۔ آج ہمیں خون ہو یا حسرت کے پامال ہوں، اب تو اس دل کو بنانا ہے تیرے قابل ہوتے، اللہ سے کہا جا رہا ہے۔ آج ہمیں خون ہو یا حسرت کے پامال ہوں، اب تو اس دل کو بنانا ہے تیرے قابل مجھے، ہم کو تو اللہ کو راضی کرنا، چاہے وہ راضی ہو یا نہ ہو، یہ ہمارے اللہ کا وعدہ ہے۔ اگر تم نے اپنی طرح صفائی قلب پیدا کر لی اور اللہ نے قبول کر لیا، خواہ تمہیں دوسرا معاف کرے یا نہ، کچھ پرواہ نہیں۔ اللہ ہمیں بھی توفیق عطا فرمائے اس مبارک مہینے کی ان گھڑیوں کی قدر کر لیں، ان لمحات کی قدر کر لیں، ان رحمتوں کے نزول کی قدر کر لیں، اس تجلیات کے نزول کی قدر کر لیں، اور دل سے اللہ سے مانگے کہ ان ایام کے اندر اللہ ہمیں اپنی منشا سمجھا دے، یعنی جیسے اللہ چاہتے ہیں ویسے اللہ کی منشا کو پہچان کر اپنی زندگی کی ترقی بنا لے۔ اللہ صلی اللہ سیدنا محمد وعلى سيدنا محمد واصحاب سيدنا محمد وبارك وسلم، يا أرحم الراحمين، يا آخر الآخرين، يا ملك المتين، يا راحم المساكين، يا أرحم الراحمين، يا حي يا قيوم، لا إله إلا أنت برحمتك نستغيث، أصلح لنا شأننا كله ولا تكلنا إلى أنفسنا طرفة عين، سبحان الله وبحمده، سبحان الله وبحمدك، نشهد أن لا إله إلا أنت نستغفرك ونتوب إليك، وصلى الله تعالى على خير خلقه سيدنا محمد وآله وصحبه أجمعين برحمتك يا أرحم الراحمين.